أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. بہت سارے لوگ دینی عبادات انجام دینا چاہتے ہیں، مگر کچھ معاملات ایسے ہوتے ہیں کہ جس میں علماء سے رابطہ کرتے ہوئے شرماتے ہیں. انہی معاملات میں سے خمس کا مسئلہ ہے. اگرچہ وہ خمس دینا چاہتے ہیں، مگر کسی عالم سے رابطہ کر کے ساری تفصیلات نہیں بتانا چاہتے ہیں کہ ہم نے زندگی میں کبھی خمس نہیں دیا ہے، ہم کیسے خمس ادا کریں. میں مختصر طور پر اسے سمجھانے کی کوشش کرتا ہوں. پہلے ایک بات ذہن میں رکھنا چاہیے کہ اگر کوئی شخص خمس نکالے بغیر اپنی زندگی گزار رہا ہے، تو ہو سکتا ہے کہ اس کی بہت ساری عبادتیں باطل ہو جائیں. مثلا فرض کیجئے کہ جس مکان پر خمس تھا، اس کا خمس نہیں نکالا گیا، اس مکان میں وہ رہ رہا ہے اور رہ کے وہ نمازیں پڑھ رہا ہے، باقاعدہ نمازی ہے، روزے دار ہے، روزے سارے پورے رکھتا ہے، قرآن مجید کی تلاوت کرتا ہے، دعائیں پڑھتا ہے، سب کچھ کرتا ہے وہاں پر. مگر یہ ذہن میں رکھنا چاہیے کہ جس مکان کا خمس نہیں دیا گیا ہے، اس میں یہ ساری عبادتیں بھی انجام دینا غلط ہے. جو نمازیں پڑھی جائیں گی غلط ہو جائیں گی، باطل ہو جائیں گی. جو روزے رکھے جائیں گے وہ غلط کہلائیں گے. انسان اٹھ کے صبح سحری کر رہا ہوتا ہے، شام کو افطاری کر رہا ہوتا ہے، اور یہ سمجھ رہا ہوتا ہے کہ میں ثواب کا کام کر رہا ہوں، یہ ثواب کا کام نہیں، گناہ کا کام ہو گیا ہے. اس میں قرآن مجید پڑھ رہا ہوتا ہے، اس میں دعاؤں کی کتابیں پڑھ رہا ہوتا ہے، کار خیر کر رہا ہوتا ہے، مگر یہ سارے کام غلط ہیں. اس لیے کہ ایسے مکان میں کیا جا رہا ہے کہ جو غصبی مکان ہے، جس میں امام کا حق ہے، جس میں شہزادی کونین کا حق ہے. لہٰذا اگر غصبی جگہ پر کوئی چیز کی جائے، تو ہمارے علماء اکثر یہ مسئلہ بیان کرتے ہی ہیں کہ غصبی جگہ میں اگر نماز پڑھ لی جائے تو نماز باطل ہے. چنانچہ اس مکان میں بھی اگر نماز پڑھی جائے گی تو نماز باطل ہوگی. البتہ آیت اللہ سیستانی کے یہاں احتیاط واجب کے طور پر باطل ہے. تو بہت سارے کام جو انسان کر رہا ہوتا ہے خمس نکالے بغیر، اس میں اس کی عبادتیں غلط ہو رہی ہوتی ہیں، وہ گناہگار ہو رہا ہوتا ہے. تو آپ اندازہ کر سکتے ہیں کہ جب نمازیں اس کی غلط ہیں، اس کا قرآن پڑھنا غلط ہے، اس کا سحری و افطاری کرنا غلط ہے، تو اس کا اٹھنا بیٹھنا، کھانا پینا، سونا، یہ کیسے صحیح ہو سکتا ہے؟ لہٰذا یہ سارے کام بھی غلط ہو جائیں گے. تو بسا اوقات چھوٹی سی غلطی کی وجہ سے اس کی بہت ساری عبادتیں باطل ہو رہی ہوتی ہیں اور اس کو اس کا اندازہ نہیں ہوتا ہے. اب اگر فرض کیجئے کہ کسی نے زندگی میں کبھی خمس نہیں نکالا ہے، تو اس کی ذمہ داری ہے کہ وہ سال کے سال خمس نکالے. سال کے سال خمس نکالنے کا مطلب کیا ہے؟ کہ جس تاریخ سے اس نے جاب شروع کی تھی یا جس تاریخ سے اس نے کاروبار شروع کیا تھا، وہی تاریخ اس کی خمس کی تاریخ مقرر ہو گئی. یعنی فرض کیجئے کہ میں نے 25 جنوری سے کسی مقام پر کام کرنا شروع کیا، چاہے جاب کرنا شروع کی، چاہے بزنس کرنا شروع کیا، تو 25 جنوری میری تاریخ مقرر ہو چکی. اب 25 جنوری 2016 سے میں نے کام کرنا شروع کیا تھا، 25 جنوری 2017 آ گئی، تو 25 جنوری 2017 کو میرے پاس جتنے پیسے بچے ہوں گے یا جتنا ایسٹ یا مال میرا بچا ہوا ہوگا، اس کا پانچواں حصہ بطور خمس نکالنا پڑتا ہے. پانچواں حصہ کا مطلب 100 روپے میں سے 20 روپے، پانچواں حصہ کہہ لیں آپ یا 20% کہہ لیں آپ، ایک ہی بات، اتنا خمس نکالنا پڑتا ہے. اب اگر فرض کیجئے کسی نے ساری زندگی خمس نہیں نکالا، تو اس کے خمس نکالنے کا آسان طریقہ یہ ہے کہ ابھی کم از کم پچھلے سال کا وہ خمس نکال کے خمس کی عبادت کو وہ شروع کر دے، تاکہ اس کی بہت ساری عبادتیں جائز اور صحیح ہونا شروع ہو جائیں، عبادتیں باطل نہ ہو جائیں. پھر رفتہ رفتہ اگر خمس کے مسائل کو وہ کتابوں میں پڑھ کے حل کر سکتا ہے تو حل کر لے، اور اگر نہیں حل کر سکتا تو بہت سارے مقامات پر علماء بہت آسانی سے جواب دیتے ہیں. آپ اگر مجھ سے بھی رابطہ کریں گے تو انشاءاللہ اس معاملے میں بہت سہل طریقے سے آپ کو پوری بات سمجھا دی جائے گی کہ جب سے بالغ ہوئے ہیں اس وقت سے آج تک آپ اپنے خمس کا حساب کرنا چاہیں تو کیا طریقہ کار ہوگا. اس لیے کہ جیسے انسان بالغ ہوتا ہے نماز واجب ہو جاتی ہے، روزہ واجب ہو جاتا ہے، اسی طرح سے خمس عبادت ہے، خمس بھی واجب ہو جاتا ہے. تو اس کی ذمہ داری یہ ہے کہ بالغ ہونے سے لے کر آج تک اگر اس پر کوئی خمس بنتا ہے تو نکالے. اور بہت سارے معاملات پر خمس بنتا ہی نہیں ہے، مگر اسے معلوم نہیں ہوتا، اس لیے گھبرا رہا ہوتا ہے، ڈر رہا ہوتا ہے. کئی مقامات پر خمس بالکل نہیں بنتا، اور کئی مقامات پر بنتا بھی ہے تو بہت تھوڑی سی 200-500 روپے کی رقم بنتی ہے خمس کی، وہ اگر ادا کر دے تو ذہن بالکل صاف ہو جائے گا کہ میں نے اپنی ذمہ داری کو پورا کر دیا ہے. پروردگار انشاءاللہ سب کو توفیق عطا فرمائے کہ ہم دینی معاملات میں جیسے دین نے ہمیں حکم دیا ہے، ائمہ طاہرین نے ہمیں سکھایا ہے، اس کے مطابق اپنی زندگی گزارے. وصلى الله على محمد وآله الطاهرين. الله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. एक सवाल पूछा जाता है कि क्या लड़की को जो जहेज दिया जाता है उस पर खुम्स होता है या नहीं। इसका जवाब दो हिस्सों में तकसीम करेंगे। एक वो हिस्सा है कि जब माँ बाप लड़की के लिए जहेज तैयार कर रहे हों उस वक्त की कैफियत है, और दूसरी कैफियत ये है कि एक मरतबा जहेज दे दिया गया, लड़की की शादी हो गई, शादी हो जाने के बाद एक साल तक लड़की के पास जहेज का सामान पड़ा रहा, वो इस्तेमाल नहीं कर सकी, तो उस जहेज पर खुम्स होगा कि नहीं होगा। अगर कोई ये सवाल करे कि माँ बाप अपनी बच्ची की शादी के लिए जो जहेज तैयार कर रहे थे उस पर खुम्स दे चुके थे, तो क्या लड़की को दोबारा खुम्स देना पड़ेगा? जवाब ये कि जी हाँ, लड़की को दोबारा खुम्स देना पड़ेगा। वजह इसकी ये है कि जब तक वो माल माँ बाप की मिल्कियत में रहता उस वक्त तक उनको दोबारा खुम्स नहीं देना पड़ता। खुम्स का तरीक़ाकार ये है कि अगर किसी शख्स ने जिंदगी में एक मरतबा किसी माल पर खुम्स निकाल दिया या किसी रकम पर खुम्स निकाल दिया, तो अगर वो सारी रकम सारी जिंदगी उसके पास पड़ी रहे उसे दोबारा खुम्स नहीं निकालना। लेकिन अगर उसकी मिल्कियत तब्दील हो जाती है, बाप अपने बेटे को दे दे, माँ अपनी बेटी को दे दे, मिल्कियत अगर तब्दील हो जाए तो जो नया मालिक बनेगा अगर एक साल तक उसके पास वो चीज़ बगैर इस्तेमाल के पड़ी रहे तो उसे दोबारा खुम्स देना पड़ता है। लिहाजा अगर माँ बाप ने जहेज तैयार करते वक्त खुम्स देकर जहेज तैयार किया था, उसके बावजूद अगर लड़की के पास वो माल एक साल तक पड़ा रहा, जहेज का सामान एक साल तक पड़ा रहा, तो लड़की को दोबारा खुम्स देना पड़ेगा, इसलिए कि अब लड़की मालिक बन गई है, पहले माँ बाप मालिक थे। लिहाजा खुम्स के हवाले से ये दो बातें पेश नजर रखना जरूरी है। जो जहेज माँ बाप तैयार कर रहे होते हैं उसमें तीन चार शर्तें हैं, अगर ये पूरी हों तो जो जहेज तैयार कर रहे हैं उस पर खुम्स देना जरूरी नहीं होगा। नंबर एक ये कि जिस इलाके में माँ बाप जहेज तैयार कर रहे हैं वहां जहेज तैयार करना रिवाज होता है, और रिवाज भी ऐसा कि अगर बाप जहेज तैयार न करे तो लोग उसकी शान के खिलाफ समझेंगे, उसकी तौहीन समझी जाएगी। ऐसी सूरत में अगर बाप जहेज तैयार कर रहा है तो उस पर खुम्स नहीं होगा। नंबर दो ये, तो इसका मतलब यह हुआ कि वो सारे इलाके के जहां पर ये रिवाज ही नहीं है, मतलब हिंदुस्तान पाकिस्तान में तो जहेज तैयार करना रिवाज है मगर मसलन यूरोप में रिवाज ही नहीं है जहेज तैयार करने का, तो अगर वहां रिवाज न हो और घर वाले जहेज तैयार कर रहे हों तो खुम्स माफ नहीं होगा, फिर तो खुम्स देना पड़ेगा। दूसरी बात ये कि घर वाले बच्ची का सामान एक साल के अंदर अंदर तैयार ना कर सकते हों, यानी जहेज एक साल के अंदर अंदर तैयार ना कर सकते हों, जब जरूरत हो, जब शादी हो बच्ची की, उस दौरान जहेज तैयार ना कर सकते हों, ये मजबूर हों कि आहिस्ता आहिस्ता जहेज का सामान तैयार करें 2, 4, 5, 8, 10 साल में, तो फिर इनको इजाजत है कि ऐसी सूरत में जो सामान जमा किया जा रहा है इस पर खुम्स नहीं होगा। और तीसरी बात ये कि जो सामान जमा किया जा रहा है उस पर खुम्स नहीं होगा, लिहाजा अगर रकम बचा के रखी गई है ये सोच कर कि अभी तो बच्ची की शादी नहीं करनी है, मसलन 5 साल के बाद लड़की की शादी करनी है, तो अभी से अगर जेवरात खरीद के रख लेंगे तो 5 साल के बाद वो जेवरात आउट ऑफ फैशन हो जाएंगे, वो जो आमतौर पर पहने जाते हैं वो वाले जेवरात नहीं समझे जाएंगे, पुराने जेवरात समझे जाएंगे, कपड़े पुराने समझे जाएंगे। तो ऐसी सूरत में अगर कोई ये सोच कर रकम जमा करे कि हम 5 साल के बाद जब लड़की की शादी होने वाली होगी उस वक्त लेटेस्ट किस्म के जेवरात खरीद लेंगे, लेटेस्ट किस्म के कपड़े खरीद लेंगे, तो ऐसी सूरत में रकम पर खुम्स देना पड़ेगा, इसलिए कि खुम्स अगर माफ है तो सामान पर माफ है, रकम पर खुम्स माफ नहीं है। चुनांचे ये बातें पेश नजर रखी जाए तो ऐसी सूरत में जहेज पर खुम्स नहीं होगा। अब आइए वो बात कि अगर लड़की को जहेज दे दिया गया और लड़की ने एक साल तक उसे इस्तेमाल नहीं किया, तो ऐसी सूरत में क्या लड़की को इस सामान पर दोबारा खुम्स देना पड़ेगा? जवाब इसका यह है कि अगर माँ बाप ने ऐसी चीजें जहेज में दी हैं कि माशरे में आमतौर पर अगर ये चीजें भी माँ बाप जहेज में न दें तो ससुराल वाले बुरा मनाएंगे, ताने देंगे। चले अगर ये ससुराल वाले अच्छे भी हैं, तब भी आमतौर पर माशरा ऐसा है कि इसको बुरा समझता है कि इतना जहेज भी लड़की को नहीं दिया। तो अगर ऐसा सामान बच गया है कि जिसमें बुरा समझा जाता है माशरे में कि इतना सामान भी लड़की को नहीं दिया, इतना जहेज भी लड़की को नहीं दिया, अगर इस सामान में से कुछ बच गया है तो इसमें से लड़की को खुम्स नहीं देना है। लेकिन अगर इसके अलावा इजाफी चीजें दी गई हैं, चूंकि इस वक्त तो रिवाज बढ़ता चला जा रहा है, पहले तो फकत फ्रिज का मुतालबा किया जाता था, मगर फ्रिज के बाद अब एयर कंडीशन, एयर कंडीशन के बाद अब गाड़ियां, और उससे भी आगे की बात होने लगी है मकान वगैरह की। तो अगर फर्ज कीजिए कि माँ बाप ने जो आमतौर पर जहेज दिया जाता है इससे बढ़कर ज्यादा जहेज दिया था और वो लड़की के पास 1 साल तक इस्तेमाल नहीं हुआ, तो उस पर तो खुम्स लड़की को देना पड़ेगा। सिर्फ उस सामान पर खुम्स देना जरूरी नहीं है कि जो आमतौर पर जहेज में दिया जाता है और माँ बाप ने वो सामान दिया है मगर लड़की किसी वजह से इस्तेमाल नहीं कर सकी है, तो इस पर खुम्स नहीं होगा। वसल्लल्लाहु अला मुहम्मदिन व आलि ताहिरीन।